नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। कानून निर्माणका विषय बेला बेलामा विवादमा पर्ने गर्दछन्। कहिले मस्यौदा चरणमा, कहिले विधायकी चरण, त कहिले ऐन बनिसकेपछि कतिपय विषयहरू विवादमा तानिने गरेका छन्। अहिले मुलुकी अपराध संहिता 2074 दफा 175 संशोधन गरी कुनै एउटा परिस्थितिमा बहुविवाहलाई मान्यता दिने गरी कानून बनाउन खोजिएको भन्दै विरोध भइरहेको छ। अघि भूमि सम्बन्धी अध्यादेश पनि विवादमा परेपछि सरकारले फिर्ता लिएर विधेयकका रूपमा ल्याएको थियो। यो विधेयक अहिले प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा छलफलमा रहेको छ। संसदमा विचाराधीन निजामती र विद्यालय शिक्षा विधेयकका केही विषय समेत विवादमा रहँदै आएका छन्। निजामती विधेयकको विश्राम अवधि अर्थात कुलिङ पीरियड र विद्यालय शिक्षा विधेयकमा आन्तरिक प्रतिस्पर्धा, अस्थायी शिक्षकका लागि स्थायीको मौका दिने लगायतका केही विषयहरू विवादमा रहँदै आएका छन्। संसदबाट प्रमाणित भएर प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाइएको संवैधानिक परिषद सम्बन्धी विधेयक गत साउन 8 गते राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाउनु भएको थियो। संसदमा विचाराधीन अख्तियार सम्बन्धी विधेयकका केही विषयहरू पनि विवादमा रहेका छन्। कस्ता विषयलाई नीतिगत निर्णयका रूपमा लिने भन्ने विषयको टुङ्गो लाग्न सकेको छैन। विगतमा भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा पनि भ्रष्टाचार मुद्दा चल्ने बित्तिकै निलम्बन हुने कि नहुने भन्ने विषय लामो समयसम्म विवाद र छलफलमा रहेको थियो। कतिपय अवस्थामा कानून निर्माणमा स्वार्थ समूह पनि हावी हुने गरेका विषय बेला बखत चर्चामा पनि आउने गरेका छन्। कानून निर्माणका क्रममा हुने छलफल र वाद विवादलाई स्वाभाविक रूपमा लिने गरिन्छ, तर कतिपय कानून निर्माणमा विभिन्न कारणले विवादको सिर्जना हुँदै पनि आएको छ। आजको अन्तरसंवादमा हामी कानून निर्माणका क्रममा हुने विवाद, त्यसका कारण र कानून निर्माणमा जनसहभागिता लगायतका विषयमा केन्द्रित भएर कानून न्याय तथा मानवाधिकार समितिका पूर्व सभापति एवं वरिष्ठ अधिवक्ता कृष्ण भक्त पोखरेलसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धेरै धेरै धन्यवाद।
अहिले मस्यौदाका रूपमा रहेको विवाह सम्बन्धी कसुरको व्यवस्थामा केही संशोधन गर्ने विषय खास गरी मस्यौदाकै चरणमा विवादमा रहेको छ। त्यस्तै भूमि निजामती र विद्यालय शिक्षा विधेयकमा पनि केही विवाद देखिन आयो, तथापि यी सबै विवादहरू लगभग टुङ्गोमा पुगिसकेका छन्। तर लामो समय विधेयकमा विवाद हुँदा समयमै अथवा अपेक्षा गरे अनुसार टुङ्गो लाग्न नसकेको अवस्था पनि रह्यो। कानून निर्माणको विषयमा विवाद हुनुलाई कसरी लिन सकिन्छ? समग्रमा नेपालको परिप्रेक्ष्यमा किन यसरी बढ़ी मात्रामा विवादहरू देखिने गरेका छन्? या त यी कानून निर्माणका चरणमा हुने यी स्वाभाविक किसिमका छलफल या विवाद हुन्?
अब मेरो पारित गरेर पार्लियामेन्टमा पेश गरेको थिएँ। ती मध्ये टीआरसी शान्ति प्रक्रिया सम्बन्धी एउटा विधेयक बाहेक अरू 100% सर्वसम्मतिका माध्यमबाट र समितिमा आइसकेपछि विदिन एकदेखि डेढ महिनाभित्र सबै विधेयकहरू हामीले चाहिँ सर्वसम्मत, कुनै दल विशेष नभइकन सर्वसम्मत रूपमा पारित गरेका छौँ। अर्थात् त्यहाँ नेतृत्वले त्यो कानूनका सन्दर्भमा सबै दलहरूसँग मूलभूत, कुनै पनि विधेयक आउँदा एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा विवादका विषय हुन्छन्, अरू सामान्य एउटा प्रक्रियाका विषयहरू हुन्छन्, त्यो विषयका सन्दर्भमा गहन छलफल गर्ने, विज्ञहरूको परामर्श लिने, निष्पक्ष भइकन त्यसमा स्वतन्त्र ढङ्गबाट चाहिँ छलफल गरेर यो विधेयक संविधान अनुकूल छ कि छैन, यो विधेयक सम्मानित सर्वसाधारणबाट प्रतिपादित नजुरहरू अनुकूल छ कि छैन, अनि हामी पक्षकार भएर गरेका अभिसन्धि अन्तर्राष्ट्रिय सन्धिहरू अनुकूल छ कि छैन र जनपक्षीय छ कि छैन, यो चारवटा मात्रै हेर्ने, पार्टीभन्दा माथि उठेर यो चारवटा पक्षलाई हेरेर जब छलफल तपाईँले गर्नुहुन्छ समितिमा भने सबै चिजमा सहमति बन्न सक्दो रहेछ भन्ने दृष्टान्त हामीले हाम्रो कार्यकालमा पुरा गरेको हो। अब अहिले पछिल्लो समय जुन ढङ्गबाट छलपष्ट रूपमा आइरहेको छ, विशेष गरी यो बहुविवाह सम्बन्धी जो छलफल छ, म यसमा थोरै क्लियर गर्न चाहन्छु। यो एउटा ठुलो युगान्तकारी परिवर्तन हो। नेपाली समाजमा महिलाहरूलाई वस्तुको रूपमा बुझेर जतिवटा पनि श्रीमती राख्न सक्ने, मर्दका दसवटा श्रीमती हुन्छन् भन्ने मान्यताबाट ग्रसित समाजलाई त्यो पनि संविधान सभाको रूपान्तरित व्यवस्थापिका संसदले व्यापक छलफल गरेर ल्याएको यो परिवर्तनलाई जुन ढङ्ग र हल्का ढङ्गबाट पोस्ट लेजिस्लेटिभ स्क्रुटनी भनेको चाहिँ सामान्यतया दस वर्ष पछि एउटा चाहिँ त्यसमा के रहेछ भनेर अनुसन्धान गरेर अनि त्यसपछि चाहिँ चेन्ज गरेर पर्ने रहेछ भने चेन्ज गर्नुपर्ने अहिले चाहिँ हल्ला खल्ला गरिहाल्छ वा मसुदाकर्ताहरूले यसलाई परिवर्तन गर्नु पर्यो, एकदम आवश्यकता, अपवाद हो नि, बिहे गरेको लोग्ने मान्छेसँग चाहिँ सम्बन्ध राख्नु हुँदैन, अर्को बच्चा पाउनुहुन्न, बिहा गर्नुहुन्न भन्ने कुराको लिएर जानुहोस् न तपाईँ सरकारले, त्यो लान नसक्ने अनि एकाध घटना भयो भनेपछि अनि महिलाको अधिकार खोसियो भने बच्चाको अधिकारको त सुनिश्चितता गरिएकै छ कि बहुविवाह जुन ढङ्गबाट एउटा महिलाले घरमा अर्को पति राख्यो भने के हुन्छ, एकछिन पनि एउटा लोग्ने मान्छे गएर त्यो घरमा दुईवटा लोग्ने भएर बस्न सक्छन्, त्यस्तै विषय होइन महिलाको लागि कि पुरुषले म आफू हुँदा हुँदै अर्को महिला घरमा भित्राउँदाखेरिको पीडा र महिलाले पनि अर्को पति ल्याउने पीडा त एउटै होला नि, तर छैन, पीडा एउटै होइन भन्छन् पुरुषहरू, किनभने त्रुटिपूर्ण मूल्य मान्यताबाट ग्रसित डिफेक्टिभ भ्यालु सिस्टमको प्रभावबाट त्यो विधि निर्माण गर्ने सचिवजी अथवा को हुन् है अहिले तयार गर्ने मसौदा, अब त्यसमा मसौदा गर्नेमा सरकारले पनि त्यो कानुन मन्त्रालयले कहीँ सहमति दियो दिएन मलाई थाहा छैन, तर हो भने त्यो एकदम डिफेक्टिभ भ्यालु सिस्टमको प्रभाव हो, हेर्नुहोस् अरू केही पनि होइन, यस ढङ्गबाट जुन विचारहरू आइरहेको छ मलाई लाग्छ सार्वभौम संसदले त्यो स्वीकार गर्ने छैन, अरू सन्दर्भ जुन तपाईँले कुरा भूमि विधेयकदेखि शिक्षा विधेयक यी जे कुरा उठाउनु भएको छ वास्तवमा यो विषयमा अलिक गहनतम छलफल गरेर समितिमा चाहिँ नटुङ्ग्याउनु पर्ने कुरा छैन, समितिबाट उपसमितिहरू गठन गर्दाखेरि 74 नियमावलीदेखि हामीले विगतको शिक्षाबाट विशेष गरी बाफिया ऐन संशोधन गर्ने बेलामा उपसमिति गठन भयो, सबै ब्याङ्कर्सहरू मात्रै त्यो उपसमितिमा चाहिँ कुनै न कुनै ब्याङ्कमा भएका मान्छेहरू त्यो उपसमितिमा बसे, व्यापक चर्चा भयो यो गलत भयो, स्वार्थ समूहहरूलाई नै कानुन बनाउन दिने कुरा हुन सक्दैन भन्ने कुराबाट संश्लेषित हुँदै शिक्षा लिँदै हामीले 74 नियमावली बनाउँदाखेरि चाहिँ स्वार्थ समूहहरू चाहिँ समितिमा वा उपसमितिमा बस्न हुँदैन जहाँ स्वार्थ बाजिन्छ भन्ने कुरा हामीले चाहिँ लेख्यौँ, अहिले पनि त्यो निरन्तरता छ, हो त्यस्तो निरन्तरता भइरहेको ठाउँमा चाहिँ तर बोल्ने कसले तपाईँको यसमा स्वार्थ बाजिन्छ भन्ने कुरा त सभापतिले बोल्नु पर्यो, दलका नेता अथवा प्रमुख सचेतकहरूले नाम दिने बेलामा बोल्नु पर्यो अनि समितिको सभापतिले बोल्नु पर्यो, तर डराएर अब ठिकै छ आइहाल्यो नाम भनेर ती मान्छेहरूलाई समिति उपसमितिमा राख्दाखेरि कहिलेकाहीँ स्वार्थ समूहका कारणले पनि विधेयकहरूमा भने जस्तो नहुने वा लम्बिने वा त्यसलाई चाहिँ अड्काइरहने यो सारा परिस्थितिहरू चाहिँ निर्माण हुने हुन्छ, त्यसकारण त्यसमा हेर्नुहोस् यो विधेयक निर्माण गर्ने भनेको चाहिँ बरु पार्लियामेन्टेरियनको पहिलो पनि र अन्तिम काम पनि यही हो कि, पहिलो काम पनि यही हो अन्तिम काम पनि यही हो, तर के देखिन्छ तपाईँले भन्नुहुन्छ भने समितिको बैठकमा विधेयकमाथि छलफल हुने दिन क्रम पुग्न गाह्रो हुन्छ, अनि क्रम पुर्याउनलाई सभापति पहिले आएर व्यक्ति व्यक्तिलाई फोन गरेर हजुर तपाईँ जसरी मान्यजी यो बैठकमा उपस्थित हुनु पर्यो भनेर भन्नुपर्ने अवस्था छ, अनि त्यसपछि त्यो विषय चाहिँ सांसदहरूको चाहिँ प्रारम्भिक मेरो मुख्य जिम्मेवारी हो भन्ने ठान्दैनन्, बजेटको बेला बजेटहरू पार्ने कुरा मन्त्रालय धाउने कुरा चाहिँ प्रमुख जिम्मेवारी जस्तो मान्छन्, तर कानुन निर्माण चाहिँ प्रमुख जिम्मेवारी मान्ने अभ्यास हामीले जबरजस्त रूपमा पार्लियामेन्टभित्र स्थापित गर्न जरुरी छ, पार्लियामेन्टकै गतिविधिमा हेर्नुहुन्छ तपाईँले तथ्य तथ्याङ्कहरूलाई अध्ययन गर्नुहुन्छ भने एकदम विरलै 20-25% सांसद मात्रै सक्रिय रूपमा पार्लियामेन्टका गतिविधिहरूमा संलग्न भएको पाउनुहुन्छ, उहाँहरूलाई त जनताले त सार्वभौम थलोमा त दैनिक रूपमा उपस्थित भएर जनताका भावनाहरू मुखरित गर्नुहोस् प्रतिबिम्बित गर्नुहोस्, मसँग भएको सार्वभौम अधिकार मैले तपाईँलाई दिएर पठाएको छु, तपाईँले जनताको मेरो यो सम्पूर्ण जनताको तर्फबाट चाहिँ प्रतिनिधित्व गरेर पठाउनु जानुहोस् भनिसकेपछि पार्लियामेन्टमा ढुक्कसँग बस्ने समितिका बैठकमा 100% उपस्थित हुने यो अभ्यासलाई हामीले स्थापित गर्न नसक्दा अनि कस्तो हुन्छ भने 9 छलफल भइसक्यो दफा उपको बैठकमा उपस्थित छैनन् अनि त्यसपछि आएर ल यो 6 मेरो असहमति छ भनेर तिनजना मान्छे तयार गर्न त्यहाँ चाहिँ त्यो छलफललाई समितिलाई डिस्टर्बेन्स गर्ने अगाडि बढ्न नदिने यो सबै अभ्यासहरू छन्। ती अभ्यासहरूलाई चिरेर जानुपर्छ। सरकारले ल्याएका विधेयकहरूमा थोरै मात्रै छलफलका एजेन्डाहरू बन्छन्, अरू त सामान्यतया राम्रो ढङ्गबाट आएको हुन्छ। त्यो छलफलका सीमित विषयहरूमा केन्द्रीकृत भइकन गहनतम छलफल गर्यो भनेर अघि मैले भनेका चारवटा पक्षलाई चाहिँ हामीले चाहिँ आत्मसात गर्न सक्यौँ भने विधेयक एकदम छिटो पनि हुनसक्छ, राम्रो पनि हुनसक्छ, संविधान अनुकूल पनि हुनसक्छ, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरूको चाहिँ अनुकूल पनि हुनसक्छ भन्ने मलाई लाग्दछ।
आवश्यकता अनुसार कानूनको मस्यौदा सुरुमा कर्मचारी तहबाट नै अब लेखिने गर्दछ भनौं, अथवा हाम्रो मस्यौदा निर्माणको अभ्यास त्यस किसिमको छ। त्यसपछि मन्त्री परिषदमा जाने अथवा त्योभन्दा अगाडि कुन कुन निकायबाट त्यो स्वीकृत हुनुपर्ने हो या त राय लिनुपर्ने हो, त्यो किसिमको व्यवस्था पनि रहेको छ। अब पछिल्लो समय हेर्ने हो भने अब सरकार र संसद कानून निर्माणमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोड़िएका हुन्छन्। त्यसमा कर्मचारी तन्त्रको भूमिका पनि उत्तिकै रहन्छ। निजामती विधेयकमा कर्मचारीको अवकाशपछिको विश्राम अवधिको विषयमा अब एकले अर्कोलाई दोष लाउने, कसले नैतिक जिम्मेवारी लिने भन्नेसम्मका कुराहरू पनि देखिन आए। अघि यहाँले थोरै मात्र इंगित गर्नुभएको थियो मस्यौदाका क्रममा स्वीकृत लिएर या नलिएर कर्मचारी तन्त्रबाट त्यस किसिमको मस्यौदा अथवा वाक्यांश परेको पनि हुन सक्छ भनेर। यस किसिमबाट कानून निर्माणको कार्यलाई हल्का रूपमा लिँदा त्यसले जनतामा पुगिसकेपछि अथवा जनताले त्यो प्रति बनाउने दृष्टिकोणमै नकारात्मक असर पर्ने र त्यो कानूनमा अपनत्व भन्दा पनि बढी त्यसको चाहिँ आलोचना हुने परिपाटी बन्न सक्छ होला। यो पछिल्लो सन्दर्भलाई हेरिकन यो विषयमा के भन्न सकिन्छ?
विशेष गरी जस्तो तपाईँ 2048 सालको संसदको जुन उचाइ थियो नि होइन, त्यसपछि प्रत्येक पार्लियामेन्टको चाहिँ उचाइ अलिक कमजोर जस्तो, अलि आशा जगाउन नसक्या जस्तो देखिरहेछ। अब त्यो त झन्झन विकासित रूपमा समृद्ध बन्दै जानुपर्ने, ओहो पार्लियामेन्टमा भएको छलफल कति गहनतम छलफलहरू हुन्छ भन्ने कुरा जनताले अनुभूति हुने गरी देखाउनु पर्ने, यो चिजमा चाहिँ कहीँ न कहीँ हामी चुकेका छौँ। र अब जसो विशेष गरी समितिहरू बनाउँदाखेरि समितिका सभापतिहरू विषयका जानकार हुनै पर्छ कि, समितिको सभापतिले विषयगत जानकारी राखेर प्रत्येक सुरुवातको दफादेखि अन्तिमसम्म उसले पढेर त्यसको अर्थ बुझेर अनि समितिका सदस्यहरूसँग छलफलमा चाहिँ लग्यो चिज भने ठ्याक्कै सहमति हुन्छ। तर अखुल्ला छोड्ने अनि कर्मचारीले यता र उता गर्ने परिस्थितिको निर्माणै गर्नु हुँदैन। जब समितिमा आइसकेपछि त वास्तवमा त्यहाँ कर्मचारीको त भूमिकै हुँदैन भने नि हुन्छ। त्यो कर्मचारीको भूमिका यति धेरै न्यून भएर जान्छ जब ड्राफ्टिङ चरणसम्म, अब स्वाभाविक कर्मचारी मन्त्री आफै ड्राफ्टिङको चरणमा त्यति संलग्न भएको म बुझ्दिनँ। तर जब माथि आइसकेपछि त पार्लियामेन्ट्रियनले नै त्यसमा शत प्रतिशत केही भाषा मिलाउने जस्ता कुराहरूमा मात्रै कानुन मन्त्रालयका वा संसद सचिवालयका कर्मचारीहरूको सहयोग लिने हो, अरू स्पिरिटको हिसाबबाट त्यसमा प्रतिनिधित्व गर्ने भावनाको हिसाबबाट कसैको सहयोग लिने होइन कि, सुन्ने हो, विचारहरू सुन्ने हो। मैले त हेर्नुहोस् एउटा पनि यस्तो विधेयक थिएन जहाँ विशेषज्ञहरूलाई बोलाएर छलफल नगरिएको होस् क्या, किनभने कहिलेकाहीँ हाम्रो दृष्टिकोण नपुगेको हुनसक्छ नि त। भन्दाखेरि त्यो विषयगत विशेषज्ञहरू देशमा पर्याप्त हुनुहुन्छ, ती विषय विशेषज्ञहरूलाई बोलाउने, उहाँहरूको विचार एकदम न्युट्रल भएर सुन्ने अनि त्यसपछि उपयुक्त विचारहरू चाहिँ लिने, तर उनीहरूले जे भन्यो त्यो गर्ने होइन कि उपयुक्त विचारहरूलाई चाहिँ ग्रहण गर्ने हो, त्यो अभ्यास चाहिँ हामीले विगतमा स्थापित गरेका छौँ र अहिले पनि त्यो निरन्तरै होला भन्ने आशा गरौँ। तर त्यो त्यो यदि त्यसमा कमी भयो अनि समितिका सदस्यहरूको पनि नलेजमा कमी भयो अनि स्वार्थ समूहले कहीँ न कहीँ चाहिँ खेल्न थाले भने अनि त्यति बेला यी सबै घटनाहरू आउँछन्। जस्तो विशेष गरी निजामतीको कुलिङ पिरियडका सन्दर्भमा समितिले गरेको निर्णय नै चेन्ज पनि हुन सक्दाखेरि त्यहाँ त अन्तिम हस्ताक्षर त सभापतिको हुन्छ नि त होइन, त्यो हस्ताक्षर गर्दा थ्रोल्ली पढेर शब्द शब्द पढेर त्यहाँ समितिमा पेस गर्ने फुल हाउसमा पेस गर्ने होला नि त। फुल हाउसमा पेस गर्ने बेलामै उहाँले कम्प्लिटली पढेर चाहिँ ओहो यो त थिएन, यो त समितिको भावना थिएन भन्न सक्नु पर्दैन र ए यसो भएछ विचार कर्मचारीले तलमाथि गरेछन् भनेर कर्मचारी मात्रतिर मात्रै तिर सोझाउनु मिल्ने कुरै छैन क्या यसमा। त्यसमा सानो एउटा कार्यदल बनाउने, सभापतिले मात्रै आफूलाई नलेज हुँदैन भने एउटा सबै पार्टीको मिलाएर तिन चारजनाको कार्यदल बनाएर त्यो पढेर अनि त्यसपछि फाइनलाइज गरेर सही गरेर अनि त्यसपछि चाहिँ हाउसमा पेस गर्नु पर्यो। त्यो अन्तिम जब समितिमा आइसकेपछि पनि कर्मचारीप्रति दोषारोपण गर्ने कुनै ठाउँ हुन्न मेरो चाहिँ विचार हेर्नुहोस्। कसैले भन्न आउलान् सुनाउलान् कुरा, तर निर्णय त हाम्रो हो नि त, त्यहाँ कसैको निर्णय हुन्छ र मुख्य सचिव अथवा सचिव कसैको निर्णयमा निर्णय प्रक्रियामा के उहाँहरू एउटा विज्ञको हिसाबले एक्सपर्टको हिसाबले वा चाहिँ आमन्त्रित मान्छेको हिसाबबाट आएर दिइने विचारमा प्रभावित हुनुपर्ने कुनै कारणै छैन नि। त्यस कारण यसमा चाहिँ म त के देख्छु भने हाम्रो इफिसियन्सीको समस्या हो, यसमा अरू केही पनि होइन। हाम्रो हाम्रो क्षमता कार्यक्षमता लगाव त्यसको समय व्यवस्थापन समय छैन, फुल टाइम बसेर नहेर्ने भइसकेपछि यस प्रकारका दुर्घटनाहरू घटित भइरहन्छन्। कुरा यति मात्रै हो।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्सम्वादमा हामीले कानून निर्माणका क्रममा हुने विवाद, त्यसका कारण र कानून निर्माणमा जनसहभागिता लगायतका विषयमा केन्द्रित भएर कानून न्याय तथा मानवाधिकार समितिका पूर्व सभापति एवं वरिष्ठ अधिवक्ता कृष्ण भक्त पोखरेलसँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउँ। यहाँ त कानूनको विज्ञ र जानकार व्यक्तित्व पनि हुनुहुन्छ। हामीले कानून निर्माणका क्रममा हुने विवादका कुरामा अब जनसहभागिता ताको पनि प्रश्न आउँछ। कतिपय अवस्थामा अलिकति बाजिने किसिमका कुराहरू पनि रहेका छन्। जस्तो अघि पनि हामीले चर्चा गर्यौं, विगतमा पनि विवाहको उमेर सम्बन्धी विषयले चर्चा पाएको थियो। कानून आयोगले नै 18 वर्ष बनाउने हो कि, विभिन्न तराईका जिल्लाहरूमा समस्या देखियो भनेर त्यस किसिमको पहल गर्दा विरोध भयो र त्यो विषय त्यही नै रोकिएको थियो। कतिपय यस्ता विषय छन् जसलाई चलाउँदा पनि विवाद र नचलाउँदा पनि विवाद हुने किसिमका छन्, किनभने कतिपय स्थानमा विगतमा विवाहको उमेरलाई लिएर आन्दोलन पनि भएको थियो। फेरि अब संशोधन गर्ने अथवा त्यस विषयमा छलफल शुरू हुनासाथ फेरि सरकारवाला अन्य पक्षहरूबाट आन्दोलन अथवा विरोध हुने त्यो किसिमको परिस्थिति पनि रह्यो। अब हामी विकासशील मुलुकमा रहेका छौं, अब हाम्रो कानून, हाम्रो शिक्षाको स्तर लगायत सबै कुरालाई हेरेर र जनसहभागिता सहितको कानून निर्माणमा ध्यान दिन कसरी सकिन्छ, जुन प्रसंग मैले भने कतिपय यस्ता विषय छन् जसलाई चलाउँदा पनि विरोध र आन्दोलन हुने, नचलाउँदा पनि विरोध र आन्दोलन हुने जुन अवस्था छ, अन्य देशको विकसित देशको तुलना गरेर त्यसको वस्तुगत र वैज्ञानिक आधार खोजेर पनि अगाडि बढ्नुपर्छ होला, के लाग्छ यहाँलाई यो विषयमा?
होइन, धेरै महत्वपूर्ण कुरा भन्नुभयो। जस्तो विषय उमेरका सन्दर्भमा पनि हामीले यति धेरै छलफल गरेको हो कि विवाह भनेको सन्तान उत्पादनको एउटा सहमति पनि हो। अब नेपाली समाजमा विवाह भएको सामान्यतया 1 वर्ष 1.5 वर्षमा बच्चाहरू पाउने यस्तो अभ्यास पनि देखियो। लामो अध्ययन अनुसन्धानबाट यो चिज आएपछि हामीले यति धेरै डक्टरहरू, म त आज पनि उत्तिकै भए त्यो घटना आफू उपस्थित भएछ बराबर म सम्झन्छु कि हामीले यति धेरै डक्टर विज्ञहरू बोलायौँ, होइन, महिलाको प्रसुति स्वास्थ्य सम्बन्धी कुराहरू छलफल गऱ्यौँ, बच्चाहरूको स्वास्थ्यका सम्बन्धमा जानकार मान्छेहरू बोलायौँ, सारा बोलाउँदा कुनै पनि हालतमा 20 वर्ष अगाडि चाहिँ बिहा गर्नु महिलाको स्वास्थ्यका दृष्टिकोणले यो हुनै सक्दैन भन्ने हिसाबबाट सबै विज्ञहरूले एकमतका साथ राय राख्नुभयो। र अन्तर्राष्ट्रिय अभ्यासहरू पनि हामीले हेऱ्यौँ, विशेष गरी अब मित्र राष्ट्र भारतले पनि त्यसलाई अहिले विवाहको उमेरलाई 21 वर्ष बनाएको छ। त्यसपछि दुनियाँका अरू सबै देशहरूको पनि हामीले हेर्दाखेरि अब यो 20 वर्षभन्दा अगाडि बिहा गर्ने कुरा चाहिँ हुनै सक्दैन भन्ने निष्कर्षमा हामी पुगेको हो। अब त्यो चिजलाई यदि परिवर्तन गर्ने हो भने हामीले परिवर्तन गर्नु अगाडि त्यसलाई स्थापित गर्ने कि हामीले 20 वर्ष अगाडि बिहा गर्नुहुन्न भन्नेको चेतनाको दियो कति फुप बाल्यौँ गाउँमा गएर, है त चितवन जस्ता के जिल्लाहरूमा त 20 वर्ष अगाडि बिहा त भएका छैनन्। अपवादमा बाहेक, अपवादमा लपसप गरेर यसो भाग्ने प्रक्रिया बाहेक त कसैले कसैलाई छोरी त माग्नु पनि आँट गर्दैनन्, दिने पनि कुरा सोच्दा पनि सोध्दैनन् भन्दा अरू जहाँ जहाँ समस्या छ त्यो ठाउँमा चेतनाको दियो बाल्ने, शिक्षाको चाहिँ गर्ने। अब मैले त के भनेको थिएँ भने कि संविधानको एक किताब प्रत्येक घरमा पुर्याउँ, त्यसै गरी मुलुकी संहिता कम्तीमा पनि यो युगान्तकारी परिवर्तन 1910 कन्टिन्युटीको रूपमा 2010 पनि कतै न कतै 1910 प्रभाव चाहिँ त्यसमा देखिन्छ, 2020 मुलुकी ऐनमा पनि भन्दाखेरि त्यो सबैलाई परिवर्तन गरेर युगान्तकारी परिवर्तन हामीले मुलुकी संहिता बनायौँ भनिसकेपछि जवानी संहिता फौजदारी संहिताको एक एक कपी एक एक घरमा चाहिँ पुर्याउने व्यवस्था गर्नेतर्फ हामी नजाने, परिवर्तनलाई आत्मसात गर्ने तर नजाने अनि पछाडितिर फर्कन बाहे हुन्थ्यो भन्ने आज पनि मर्दाका दसवटा स्वानी भन्ने कुराको चाहिँ मान्छेहरू जो प्रचार गरिरहेका छन् नयाँ भन्नेहरूले हो त्यो भावनाबाट प्रतिबिम्बित भएर पुरुषले त अर्को श्रीमती त राख्न पाउनुपर्छ भन्ने ढङ्गबाट छलफल बढाउने अनि महिलाको उमेर त अब घटाएर चाहिँ कति गर्ने ल त त्यहाँ कतिजनाको भोटिङ गर्ने हो कतिजनासँग त्यो विचार लिएको हो उमेर घटाउनु पर्छ म जनमत गरौँ न त त्यसो हो भने उमेर घटाउनु पर्छ कि पर्दैन भन्ने भन्दा 10-20 जना टाथा बाथा मान्छेले गएर चाहिँ ल उमेर घटाउनु पर्छ भनेर कसैले भन्दैमा विवाहको उमेर वैज्ञानिक ढङ्गबाट सारा आधारहरू कि बोलाम आज पनि डक्टर विशेषज्ञ सबै बोलाएर छलफल गरौँ कि उमेर घटाउनु हुन्छ कि हुँदैन कुन चाहिँ डक्टर आएर भन्छ कि 16-17-18 वर्षमा बिहा गर्नुहुन्छ भनेर भन्दा यो सबै कुराको चाहिँ अध्ययन अनुसन्धान गरेर लामो समयमा छलफल गरेर पहिला सुरुमा कल्याणिक र खिलराज रेग्मी फौजदारीतर्फ कल्याण श्रेष्ठ र त्यसपछि देवानीतर्फ चाहिँ खिलराज रेग्मीको नेतृत्वमा सारा जजहरू सारा बसेर चाहिँ यो विषय चाहिँ तयार गरेको त्यसपछि फौजदारीतर्फ राधेश्याम अधिकारी ए म कृष्णभक्त पोखरेल देवानीतर्फ चाहिँ राधेश्याम अधिकारी हामीहरूको नेतृत्वमा समिति बनेर लामो हामी प्रत्येक सातै प्रदेशमा गएर जनताको विचारहरू पनि सुनेर अनि त्यति मात्रै नभइकन जापान फिलिपिन्स भारत लगायतका देशहरूमा गएर सारा अध्ययन गरेर हामी त जापानमा त विश्वविद्यालयमै गएर कलेजका विद्यार्थी जस्तो भएर सांसदहरू बसेर छलफल गरेर भारतमा पनि त्यहाँको मुख्य कानुन निर्माण गर्ने थलोहरूमा सबै ठाउँ 10-15 दिनसम्म बसेर अध्ययन गरेर यो निकालेको निष्कर्षलाई यति सजिलै चलाएको भरमा चाहिँ जो परिवर्तन गर्न भनेर हल्ला खल्ला चलाएको छ यो कुनै सुझबुझ होइन क्षणिक घटना विशेषसँग र गरेको परिवर्तनलाई चाहिँ आत्मसात गर्न नसक्ने मान्छेहरूले अलिकति गरेको प्रयत्न हो मलाई लाग्छ सार्वभौम संसद जहाँ सुझबुझपूर्ण युक्त मानिसहरू हुनुहुन्छ एक ढङ्गको क्रियाकलाप स्वीकार्य हुँदैन भन्ने मलाई पूर्ण विश्वास छ।
2075 भदौ एकदेखि मुलुकी संहिता पनि लागू भयो। यसबीचमा संहिताका कतिपय विशेष कुराहरू विशेष कानूनसँग पनि बाजिएका छन्। मैले भन्न खोजेको सामान्य कानूनका कतिपय विषयहरू यता विशेष कानूनमा पनि दोहोरिएको र विशेष कानूनमा भएका कतिपय कुराहरू यता सामान्य कानून अथवा मुलुकी संहितासँग पनि दोहोरिएको अवस्था पनि छ भनेर चर्चा सुनिँदै आइएको छ अथवा चर्चा हुने गरेको छ। पछिल्लो समय अब यो महिलालाई पनि विवाह बहुविवाहको हकमा कानूनमै बाँध्नुपर्छ भनेर पनि कुराहरू उठान भइरहेका छन्। त्यस किसिमबाट मस्यौदा पनि अघि बढेको हो कि भन्ने जस्तो पनि देखिएको छ। हुन त संविधानले नै महिलालाई विशेष अधिकार पनि दिएको छ किनभने हाम्रो पितृसत्तात्मक सोचबाट ग्रसित समाजमा महिलाहरू जे जसरी पीड़ामा परेका छन् त्यसबाट त्यो पीड़ाबाट उन्मुक्ति पाउनका लागि र महिला सशक्तिकरणका लागि पनि विशेष संरक्षण विशेष अधिकार विशेष सुविधा दिएर जानुपर्छ भन्ने मान्यताहरू पनि स्थापित भइसकेका छन्। मैले कार्यक्रमको अन्त्यमा पनि हामी आइसकेका छौं। मैले यहाँ सुन्न खोजेको अब मुलुकी संहितामा देखिएका कमी कमजोरीलाई सुधार गर्दै कसरी अगाडि बढ़न सकिन्छ यसको पुनर्मूल्याङ्कन कहिले हुनुपर्ने हो अथवा बाजिएका कानूनको हकमा के हुने हो अथवा कार्यान्वयनमा नगइसकेका विषयहरू पनि अझै पनि बाँकी छन्। समग्रतामा यो मुलुकी संहितालाई अझै समृद्ध बनाउँदै बाजिएका कानूनहरूलाई सुधार गर्दै र आवश्यक कानूनहरूलाई थप्दै कसरी अगाडि बढ़न सकिन्छ हामी कार्यक्रमको पनि लगभग अन्त्यमा आइसकेका छौं बताइदिनुहोस् न।
हजुर अब सामान्य कानून र विशेष कानून बाजिएमा त्यस्तो बाजिएको हदसम्म विशेष कानून लागू हुन्छ भन्दा हामीले मुलुकी संहितामा त्यो प्रश्न लेखेकै छौँ त्यसमा कुनै समस्या छैन। जहाँसम्म बनेका कानूनहरू परिवर्तनशील कानून हुन् समय सापेक्ष अहिले त हामी पछिल्लो समय त हामीले अभ्यास गरेका छौँ पोस्ट लेजिस्लेटिभ स्क्रुटनी भनेर चाहिँ हरेक कानूनहरूको 8-10 वर्षपछि चाहिँ त्यसको निगरानी गर्ने र कहाँ कहाँ परिवर्तन गर्नुपर्छ त्यो परिवर्तनका अध्ययनै गर्नुपर्छ है भन्ने कुरा अहिले पछिल्लो समय नियावलीमै पनि त्यो कुराहरू चाहिँ ड्राफ्टमा परेको छ। त्यसले गर्दा अब मुलुकी संहिता हामी 74 निर्माण गरे पनि 1 वर्षको अवधि यसलाई चाहिँ व्यापक सरकारले म्यासिभली प्रचार प्रसार गरोस् होइन एउटा युगान्तकारी परिवर्तन गरेको हुँदा जनताले थाहा सबैले पाउन् कानुनको अज्ञानता क्षम्य हुँदैन भन्छ त्यहाँबाट सिंहदरबारमा कानुन भन्ने विधि जुम्लाको मान्छेले त जान्दैन यो त धेरै प्रत्येक जीवनसँग जोडिएका प्रश्न छन् आफूले गर्दा कुन चाहिँ अपराध जस्तो अनमेल विवाह भनौँ न हिजोसम्म मुलुकी ऐनले चाहिँ 20 वर्षको अन्तर्गत बिहा गर्यो भने चाहिँ अनमेल बिहामा दण्ड सजाय हुन्थ्यो यो मुलुकी संहिता आइसकेपछि 20 वर्ष पुग्यो भने उसले 60 वर्षको मान्छेसँग पनि बिहा गर्न सक्छ भनेर
हुन्छ। हाम्रो कार्यक्रमको समय सकिएको छ, यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद।
धेरै धेरै धन्यवाद।
आजको अन्तर संवादमा हामीले कानून निर्माणका क्रममा हुने विवाद, त्यसका कारण र कानून निर्माणमा जनसहभागिता लगायतका विषयमा केन्द्रित भएर कानून न्याय तथा मानव अधिकार समितिका पूर्व सभापति एवं वरिष्ठ अधिवक्ता कृष्ण भक्त पोखरेलसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने उत्तम पाण्डेलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।